यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अनुचित लेनदेन तथा मिटर ब्याज पीड़ितको माग सम्बोधन गर्न सरकारद्वारा वार्ता टोली गठन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा महिला उद्यमी महासंघका प्रतिनिधिसँग छलफल। उद्यमशीलता विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। आगामी पुस्ता र प्रविधिलाई ध्यानमा राखेर शिक्षा सम्बन्धी विधेयक ल्याउने शिक्षा मन्त्री सस्मित पोखरेलद्वारा जानकारी। र अमेरिका इरान वार्ता पुनः शुरू गर्न पाकिस्तानको आग्रह।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले अनुचित लेनदेन तथा मिटर ब्याज पीड़ितको माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहने मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले एक रूपियाँ र दुई रूपियाँ दरका नयाँ डिजाइनका सिक्का टकमारी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने तथा नेपाल कानून सूचना पायलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन मन्त्री परिषदबाट स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउनु परेमा प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले नै स्वीकृति दिन सक्ने निर्णय गरेको छ। यस्तै बैठकले विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन, पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गरी उत्पादित वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो। महासंघले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई स्थापित गर्न भएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाफ दिँदै ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाव दिनुभयो। छलफलमा महासंघका प्रतिनिधिले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, बिजनेस टू बिजनेस म्याचिङ र निर्यात प्रवर्धनका कार्यक्रमहरूमा अनिवार्य सहभागी हुन आग्रह गर्नुभयो। महिला उद्यमीहरूले वित्तीय सहुलियत वास्तविक उद्यमीसम्म पुग्न नसकेको भन्दै सुविधा गाउँ गाउँसम्म विस्तार गर्न, पहुँच बढ़ाउन तथा पुँजी अभावका कारण उद्यम रोकिन नदिन धितोको वैकल्पिक व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो। छलफलका क्रममा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक व्यवस्था गरी महिला उद्यमीहरूलाई सार्वजनिक खरिद प्रक्रियामा प्राथमिकता दिन तथा सरकारी कार्यालय र शैक्षिक संस्थाले महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्नुपर्ने व्यवस्था लागू गर्न अनुरोध गरिएको थियो। महिला उद्यमशीलताको प्रवर्धन, लगानी तथा वित्तीय पहुँच विस्तार, उद्यम मैत्री नीतिगत सुधार, सिप तथा क्षमता विकास, नव प्रवर्तन, डिजिटल उद्यमशीलता तथा महिला नेतृत्वमा आधारित उद्यमहरूको दिगो विकास सम्बन्धमा समेत छलफल भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच समसामयिक राजनैतिक घटनाक्रम लगायत विविध विषयमा छलफल भएको छ। छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य खुशबू ओली सहभागी हुनुहुन्थ्यो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको हिजोको आदेश अनुसार रिट निवेदकको अन्तिम टुंगो नलागेसम्मका लागि सम्पत्ति विवरण संकलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो। आयोगले पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनैतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गरिरहेको थियो। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मका लागि तोकेको थियो। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण गर्दै आएकोमा भोलिदेखि आयोगले समकक्षताको निर्धारण गर्ने भएको हो। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले आज सूचना प्रकाशित गर्दै केही नेपाल ऐन संशोधन गर्ने ऐन 2082 बमोजिम विश्वविद्यालय अनुदान आयोग 2050 को दफा 6 मा संशोधन भएकाले 2083 को साउन 1 गतेदेखि सो कार्य आयोगले गर्ने गरी व्यवस्था भएको जनाएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताउनु भएको छ। चितवनको भरतपुर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले सरकारले व्यवस्थित र वैज्ञानिक तवरले शिक्षा क्षेत्रको रूपान्तरण गर्न लागेको बताउनुभयो। मन्त्री पोखरेलले शिक्षा सम्बन्धी विधेयक आगामी पुस्ता र प्रविधिलाई समेत ध्यानमा राखेर ल्याइने स्पष्ट गर्नुभयो। निजी क्षेत्रलाई व्यवसाय गर्ने वातावरणका लागि सरकार सधैं सकारात्मक रहेको भन्दै उहाँले शैक्षिक परामर्श लगायत क्षेत्रमा आउन सक्ने समस्यालाई समयमै नियमन गर्न प्रयास गरिएको प्रष्ट पार्नुभयो। विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थी अलपत्र पर्ने समस्या अन्त गर्न कन्सल्टेन्सीले उचित परामर्श र मार्गदर्शन गर्न सक्नुपर्ने भन्दै मन्त्री पोखरेलले शैक्षिक क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालको संचालक समितिमा 2 सदस्य मनोनित हुनुभएको छ। सूचना तथा संचार मन्त्री स्तरको आजको निर्णय अनुसार संचालक समितिको सदस्यमा उर्वशी बस्नेत र सोभिता रिसाल मनोनित हुनुभएको हो। अध्यक्ष नियुक्ति नभएसम्मका लागि संचालक समिति सदस्य उर्वशी बस्नेतलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकिएको छ। सदस्यलाई मनोनयन पत्र प्रदान गर्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालको संचार क्षेत्रको विकासमा रेडियो नेपाल र नेपाल टेलिभिजनले ऐतिहासिक तथा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण नेपालले ती संस्थाहरूको गौरवपूर्ण इतिहासलाई थप प्रभावकारी ढंगले अघि बढ़ाउनुपर्ने बताउनुभयो। उहाँले संविधान, प्रचलित ऐन तथा कानूनले दिएको जिम्मेवारी अनुसार निष्पक्ष, उत्तरदायी र जनहितमुखी ढंगले काम गर्न संस्थाको संचालक समितिलाई निर्देशन दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका पदाधिकारीलाई देश र नागरिकको हितलाई केन्द्रमा राखेर निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै विगतमा गौरवशाली इतिहास बोकेका संचार संस्थाहरू अहिले विभिन्न कारणले कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै ती संस्थालाई पुनः सक्षम विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक सुधारका कार्यक्रम तत्काल अघि बढ़ाउन समेत संचार मन्त्री डाक्टर तिमिल सिन्हाले निर्देशन दिनुभयो। देशमा उत्पादन हुने माछा मध्ये मधेस प्रदेशमा मात्रै 60% उत्पादन हुने गरेको छ। मधेसमा माछाको उत्पादन बढ़ाउन विभिन्न निकायहरूले सहयोग गर्न थालेपछि माछाको उत्पादन बढ़न थालेको हो। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
मधेस प्रदेशमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले विभिन्न जिल्लाहरूमा माछा जोन सुपर जोन जस्ता कार्यक्रमहरू ल्याएपछि माछाको उत्पादन निकै बढ़ेर गएको छ। महोत्तरी जिल्लामा वार्षिक रूपमा 5488 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। भंगहा नगरपालिकाका एकजना किसानले 18 बिघा क्षेत्रफलमा माछा उत्पादन गरेर 1 करोड़ आमदानी गर्न सफल भएका छन्। युवा व्यवसायी जितेन्द्र यादव,
अहिले 18 बिघा छ, 800 क्विंटल जति हुन्छ, खर्च कटाएर 1 करोड़ जति, अरू व्यवसाय भन्दा राम्रो।
मधेस प्रदेशका 7441 हेक्टर क्षेत्रफलमा वार्षिक रूपमा 49935 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। माछा उत्पादन बढ़ाउन बजारीकरण गर्न एवं औद्योगिकरण गर्नका लागि योगदान दिँदै आएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धनुषाका कृषि अधिकृत राकेश कुमार यादव,
माछा सुपर जोन धनुषामा र माछा जोन महोत्तरीमा, माछा सुपर जोनमा हामीले माछाको प्रशोधन, त्यसमा माछा जमा गर्नेदेखि लिएर बेच्ने, काट्ने, माछा प्रशोधन गर्ने ट्याङ्कहरू पनि दिएका छौँ। अर्को पानी गुणस्तर जाँच्ने यन्त्र उपकरणहरू, किट बक्सहरू प्याकेजमै दिएका छौँ। सिँचाई पूर्वाधारहरू, बोर्डिङ नहुने ठाउँमा इनार र जहाँ बोर्डिङ हुने सम्भावना छ त्यहाँ बोर्डिङ, यिनीहरू चाहिँ थियो। र माछा जोन महोत्तरीको हकमा नयाँ माछा पोखरी निर्माण र सिँचाईका कार्यक्रमहरू थिए।
मधेस प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढी बारामा मात्र 11,957 मेट्रिक टन माछा उत्पादन भइरहेको छ। माछाको उत्पादन लागत घटाउनको लागि प्रदेश सरकारले माछा उत्पादनमा प्रयोग हुने विद्युतको महसुलमा 50% अनुदान दिने नीति लिएको भन्दै मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर संजय कुमार यादव,
मधेस सरकारले 83-84 माछा फार्मको नाममा जुन विद्युत मिटर हुन्छ त्यसमा जति महसुल हुन्छ त्यस महसुलको 50% अनुदान दिने भनेर हामीले बजेट विनियोजन गरेका छौँ।
माछा उत्पादनलाई 2 गुणाले वृद्धि गर्न सकेको खण्डमा मधेसको अर्थतन्त्रमा ठूलो योगदान दिने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
परराष्ट्र मन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल भारतको पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै नेपाल भारत बीचको दीर्घकालीन मित्रता र बहुआयामिक साझेदारीप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउने तथा उच्चस्तरीय सम्पर्क र संवादको निरन्तरतालाई कायम राख्ने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गर्नुभएको छ। काठमाडौँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटमा उद्योग मन्त्री यादवले जलविद्युत तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गर्नुभयो। मन्त्री यादवले दुई देशबीच भएको व्यापार तथा लगानी ढाँचा सम्झौता अन्तर्गतको संयन्त्रलाई नियमित संवाद मार्फत सक्रिय बनाई द्विपक्षीय व्यापार र लगानी प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायादा तोरूले आज शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल जापान बीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउन र आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे छलफल भएको छ। भेटका क्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेशागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषण लगायतका क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न सकिने बताउनुभयो। भेटमा जापानी राजदूत तोरूले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा जापान सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाउनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले आन्तरिक रोजगारको वातावरण सृजना गर्न निजी क्षेत्रका सरकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आज मन्त्रालयमा भएको छलफलमा सरकारले आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरेकोले मन्त्रालयले सोही अनुरूप नयाँ नीति र सोच सहित कार्य गरेको जानकारी गराइयो। छलफलमा मन्त्री यादवले आन्तरिक रोजगारी र सिप विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य एवं समन्वय गरी अगाडि बढ़ने, निजी क्षेत्रलाई केवल साक्षीका रूपमा मात्र नभएर साझेदारका रूपमा लिने र आपसी सहकार्य र संवादबाट अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो। धनकुटा जिल्लाको चौबिसे गाउँपालिका राजारानी स्थित धानखेतको सानो पोखरीबाट बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। हरियालीले ढाकिएको ताल चिसो मौसम, बोटिङ, साइक्लिङ, फूलबारी र मनोरञ्जनका संरचनाले जो कोहीलाई लोभ्याउने गरेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
धनकुट्टा जिल्लाको चौबिसे गाउँपालिका छमा बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। धनकुट्टाको भेटारबाट 19 किलोमिटर उत्तर पूर्व राजारानीमा रहेको ऐतिहासिक ताल पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य बनेसँगै केही वर्ष अघिसम्म सामान्य ग्रामीण भूभागमा रहेको सो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। हरियालीले ढाकेको विशाल ताल, चिसो मौसम, बोटिङ, साइक्लिङ, फूलबारी र मनोरञ्जन संरचनाले जो कोहीलाई पनि लुभ्याउने गरेको छ। सुनसरी तरहराका गंगा बिसिङ,
म पनि फर्स्ट टाइममा आएको यहाँ, यो रमाइलो ठाउँ राम्रो रहेछ।
ताल घुम्न आउनुभएकी सुधारी कुमारी माझीले तालसम्म आउने बाटोहरू व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो।
यहीँ जाउँ राम्रो छ भनेर अवलोकन भ्रमणमा गएको, सरस्वती हेर्दा त राम्रो लाग्यो। समय सिजन अनुसार यसो मौसम पनि राम्रो, बाटो तल बिग्रेको छ, पिच भइदेखि राम्रो हुन्थ्यो।
पहिले महाभारत देवीको पोखरीको नामले चिनिने सो क्षेत्र अहिले 104 रोपनीमा फैलिएको आकर्षण रानी तालको रूपमा रूपान्तरण भएको छ। निजी जग्गामा बनेका संरचनामा सरकारी लगानी गर्न नमिल्ने भएपछि रानीताल संरक्षण समिति गठन गरेर स्थानीयले ताल व्यवस्थापनको कामलाई अघि बढ़ाएका थिए। ताल व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारबाट सहयोग भए ठूलो संख्यामा पर्यटकहरू भित्राउन सकिने तालका संचालक सुकराज चेमजुङको भनाइ छ।
यहाँ धेरै जस्तो व्यक्तिगत जग्गा भएको हुनाले स्थानीय सरकार प्रदेश सरकारहरूले त्यस्तो ठाउँहरूमा हामी लगानी गर्न मिल्दैन भनेर उहाँले भनिराख्नु भएको छ। तर यति मिलेमा वरिपरि हिँड्ने बाटोहरू बनाइदिएदेखि अझै राम्रो हुने थियो।
अहिले ताल क्षेत्रमा पर्यटकहरूको संख्या लगातार बढ़िरहेको छ। चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले पर्यटकीय स्थलको विकास र त्यसको प्रचार प्रसारमा पालिकाले जोड़ दिएको बताउनुभयो।
पालिकाले सक्ने सम्मको हामीले गरेका छौँ र नसक्ने कुराहरूले केन्द्रमा प्रदेशमा प्रस्तावको रूपमा हामीले पठाउने कामहरू गरिरहेका छौँ।
सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, पाँचथर र धनकुट्टा जिल्ला लगायत भारतको दार्जीलिङ, सिक्किम र बिहारबाट समेत गर्मी छल्न पर्यटकहरू त्यहाँ पुग्ने गरेको स्थानीयहरूको भनाइ छ।
यातायात व्यवस्था कार्यालयले विगत 3 महिनामा 90,000 थान सवारी चालक अनुमति पत्र वितरण गरेको छ। यसबाट राज्य कोषमा 19,82,00,000 दाखिला भएको छ। सो अवधिमा 2,38,000 लाइसेन्स छापिएकामा 90,000 सेवाग्राहीलाई प्रदान गरिएको कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच फेरि सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारी अनुसार वार्ता पुनः शुरू गर्न आग्रह गरेको छ। मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले संवाद नै संकट समाधानको प्रभावकारी माध्यम भएको जनाएको छ। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राविले आज इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा समझदारीको कार्यान्वयन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः शुरू गर्न प्रोत्साहित गरिने बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कड़ा सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेका बेला अमेरिकाले हर्मुज जलमार्ग क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण शुरू गरेको छ। यससँगै करिब एक महिना अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार हर्मुज जलमार्ग हुँदै स्वतन्त्र रूपमा आवतजावत गर्ने जहाजलाई जोखिममा पार्न प्रयोग भइरहेका इरानी सैन्य संरचना र क्षमतामाथि कार्यवाही केन्द्रित गरिएको छ। अमेरिकी सेनाले इरानको बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी तोड्न खोजिरहेको खाली तेल ट्याङ्करलाई पनि हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको दावी गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाउनु भएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग छलफल गरी मुलुकको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अप्नाउन सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैंक दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानलाई कुकुलो पार्दै शेयर बजारमा लगानी गर्ने वातावरण थप सहज र उत्साहजनक बनाउन सुझाव दिनुहुँदै प्रधानमन्त्री शाहले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औल्याउनुभयो। छलफलमा गवर्नर डाक्टर पौडेलले राष्ट्र बैंक आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समय सापेक्ष बनाउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1650 मेगावाट बराबरको विद्युत निर्यात गर्न सहमति जनाएको छ। हाल सञ्चालनमा रहेको ढल्केबर मुजफ्फरपुर र ढल्केबर सीतामढी अन्तर्देशीय प्रसारण लाइनबाट हाल निर्यात हुँदै आएको 1100 मेगावाटबाट बढाएर 1650 मेगावाट बराबर पुर्याउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले बताउनुभयो। यस्तै बैठकमा यसै प्रसारण लाइनबाट 1400 मेगावाट विद्युत आयात गर्ने पनि सहमति भएको छ। नेपालमा भैँसीको नस्ल सुधार तथा दुग्ध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट प्राप्त 15 मुर्रा राँगाबाट 1800 भन्दा बढी डोज वीर्य संकलन गरी किसानलाई वितरण गरिएको छ। भारतबाट विक्रम सम्वत 2080 साल मंगिरमा उपहारका रूपमा प्राप्त भएको मुर्रा राँगाबाट हालसम्म 130,400 डोज भन्दा बढी वीर्य संकलन गरिएको र 48,800 डोज कृत्रिम गर्भाधानका लागि किसानसम्म पुर्याइएको पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माले बताउनुभयो। मुर्रा उच्च दुग्ध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
नेपाली क्रिकेट टोलीका दिपेन्द्र सिंहैरी आईसीसीले जारी गरेको एक दिवसीय अलराउन्डर वरियतामा 22 स्थानमा रहेका छन्। एक स्थान माथि उक्लँदै उनी 22 वरियतामा पुगेका हुन्। सन्दीप लामिछाने 61 स्थानमा कायमै रहँदा ललित नारायण राजवंशी 66 स्थानमा तल झरेका छन्। उनी 2 स्थान तल झरेका हुन्। गुलशन झा 1 स्थान माथि उक्लँदै 72 स्थानमा रहेका छन्। त्यस्तै करण केसी 3 स्थान तल झर्दै बरिताको 90 स्थानमा रहेका छन्। यसै गरी ओडीआई ब्याटिङमा नेपालका आसिफ शेख 77, दिपेन्द्र 82, कुशल फुर्तेल 95 र कप्तान रोहित पौडेल 79 स्थानमा रहेका छन्। त्यस्तै एक दिवसीय बलिङमा सन्दीप 1 स्थान तल झर्दा 31 स्थानमा रहेका छन्। T20 बलिङ वरियतामा भने सन्दीप 49 स्थानमा कायमी छन्। T20 ब्याटिङमा कुशल फुर्तेल 1 स्थान तल झर्दा 55 स्थानमा रहे। नेपाली क्रिकेट टोली ओडीआई वरियतामा 17 र T20 वरियतामा 15 स्थानमा छ। नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली जर्सीलाई डीएल मेथडबाट 7 रनले हराएको छ। यो जितमा नेपाल 2 खेलको अभ्यास खेल 2-0 क्लिन स्विप गर्यो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 7.2 मिलिमिटर। पोखराको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 0.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 2.8 मिलिमिटर। र दिपायलको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अनुचित लेनदेन तथा मिटर ब्याज पीड़ितको माग सम्बोधन गर्न सरकारद्वारा वार्ता टोली गठन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा महिला उद्यमी महासंघका प्रतिनिधिसँग छलफल। उद्यमशीलता विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। आगामी पुस्ता र प्रविधिलाई ध्यानमा राखेर शिक्षा सम्बन्धी विधेयक ल्याउने शिक्षा मन्त्री सस्मित पोखरेलद्वारा जानकारी। र अमेरिका इरान वार्ता पुनः शुरू गर्न पाकिस्तानको आग्रह। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।